عزیز بھائیو، مسلسل مطالعہ ہمارا چل رہا ہے سورہ بقرہ کا، سورہ آل عمران کا، اور اس کا نصف جو ہے ہم پڑھ چکے ہیں الحمدللہ، اور باقی جو نصف دوسرا نصف ہے نصف ثانی، اس کا مطالعہ ہم پچھلی سبق سے اس کا آغاز کر چکے ہیں، اور یہ اس سلسلے کا دوسرا سبق ہے. اور آپ دیکھ رہے ہیں کہ اس کی مضامین کی تقسیم اس طرح ہے کہ یہ جو حصہ ہم پڑھ رہے ہیں آیت جو آج ہم نے 110 سے آگے جو ہم نے پڑھنا شروع کی 111 سے، تو یہ جو ہے اس مقام پہ جہاں پہ مسلمانوں کو ایک خطاب کیا گیا ہے، مسلمانوں کو عمومی جو ہے وہ ہدایات دی گئی ہیں، لیکن ان ہدایات کے اندر، ان ہدایات میں جو مثالیں ہیں اور جو عبرت کا سامان ہے اور جو تاریخی جو دلائل ہیں، وہ بنی اسرائیل کی تاریخ سے ہی لائے گئے ہیں کہ بنی اسرائیل کا یہ کام تھا اور بنی اسرائیل کی مماثلت تمہارے ساتھ اور ان کو جو کام دیا گیا، تو اس حوالے سے مسلمان امت کو پھر جو ہے وہ ہدایات دی گئی ہیں. اور یہ تقریباً تین جو ہے ہمارے اسباق میں مشتمل ہوگا، یہ دوسرا سبق ہے، اور پھر اگلے سبق میں یہ حصہ جو ہے وہ مکمل ہو جائے گا، اور پھر آگے جو ہے وہ ایک اسپیسیفک خاص طور پہ غزوہ احد، اس سے متعلق حالات، پس منظر، پیش منظر، اور اس کے بعد پیش آنے والے جو معاملات تھے اور اس وقت کے جو ایشوز تھے، تو ان کے اوپر جو ہے بڑی تفصیلی ان پہ بات کی گئی ہے. تو یہ حصہ جو ہے جہاں پہ ہم جو ہم پڑھ رہے ہیں مسلسل، تو اس میں آپ کو یاد ہوگا کہ مسلمانوں کے اتحاد، اتفاق، ان کا جو فریضہ ہے، ان کو جو امت کو سونپا گیا ہے، جو کام دیا گیا ہے، اس کے بارے میں اس سے پہلے ہم نے پچھلے سبق کے اندر تفصیل سے اس کا مطالعہ کیا تھا. وہ سلسلہ مسلمانوں کو ہدایات کا، امت مسلمہ کو خصوصی ہدایات کا، وہ یہاں بھی جو ہے وہ جاری ہے. تو یہاں پہ اس سبق کے اندر یہاں پہ اللہ تعالیٰ نے ارشاد فرمایا، کنتم، یہ جو پہلے، یہ اسی طرح کے لفظ جیسے کانا ہوتا ہے، کانو ہوتا ہے، تو بالکل ویسا ہی. تو کنتم جو ہے یہ بھی یہ فعل ناقص اس کو کہا جاتا ہے، تو اس کے معنوں کے اندر جو ہے ہونا، تھا، اس طرح کا جو پایا، تو یہ پلورل کا جو کہ سیکنڈ پرسن پلورل کا سیگا ہے کنتم، تو تم جو ہے تھے، ظاہر ہے اب ماضی کی جو ہے وہ بات ہے یہ. تو چونکہ جیسے میں نے کہا کہ یہ ایک ناقص کا سیگا، تو ناقص کے جو سیگا ہے یہ جو ہے کسی بھی زمانے کو ڈینوٹ جو ہے وہ کر سکتا ہے. جیسے جو ہے وہ جہاں پہ یہ کرے گا مسلمانوں کو، سیکنڈ پرسن جو ہے وہ جو وہاں پہ موجود ہیں ان کو خطاب کیا جا رہا ہے مسلمانوں کو، اور ظاہر ہے اس کے بعد سے پھر اس کے توسط سے تمام مسلمانوں کو خطاب. جب ایک جگہ پہ ظاہر خطاب، جب وہاں پہ جب قرآن نازل ہو رہا تھا تو جن لوگوں کو خطاب کیا جا رہا تھا، امت مسلمہ کے لوگوں کو، تو وہ دراصل خطاب امت مسلمہ کے تمام لوگوں کو تمام اوقات کے لیے پھر ہوتا ہے. تو یہ ایسے ہی جو خطاب کیا گیا کہ تم لوگ ہو خیر امت، ایک بہترین امت، خیر، اچھی، سب سے اچھی جو ہے امت، لوگ، گروہ، تم ایک سب سے بہترین گروہ ہو. اخرجت للناس، اخرجت، یہ تا تو جو ہے درمیان میں، اخرجت کا جو تا ہے یہ تانیف کہلاتا ہے، فیمینن تا ہوتا ہے، یہ امت کی وجہ سے آیا کہ امت کا جو لفظ ہے یہ امت جو یہ ایک فیمینن ورڈ ہے اس کی وجہ سے، ادروائز تو یہ لفظ اخرجا ہے، تو اخرجا اور پھر اخرجا اس وجہ سے آیا ہے پیش اوپر کہ پیسے وائس ہے. اخرجا جو ہے وہ نکالنا ہوتا ہے، خرجا نکلنا، اخرج اخرجا نکالنا، تو اخرجا نکالا جانا، تو اخرجت، تو پھر یہ گروہ، یہ امت نکالی گئی ہے، للناس، لوگوں کے لیے، تو یہ گروہ جو ہے وہ نکالا گیا ہے لوگوں کے لیے. پھر تامرون بالمعروف، اب یہ ان کا جو ہے وہ بتائی جا رہی ہے کہ وہ کام کیا کرتے ہیں، لوگوں کے ساتھ کیا معاملہ کریں گے. تامرون، وہ تلقین کرتے ہیں. اب یہ امر لفظ تو یہ امر ہے، امر حکم دینا، تم نیکی کا، اچھا نیکی کا، اچھائی کا، معروف کا حکم دیتے ہو. اس سے پہلے لیکن ہم پڑھ رہے ہیں کہ امر جو ہے ہمیشہ जो है इस हुक्म के सीगे में नहीं होता। अमर जो है बाज़ औक़ात मशवरे के मानी में होता है, बाज़ औक़ात तरगीब के मानी में होता है, बाज़ औक़ात तलकीन के मामले में होता है, बाज़ औक़ात हुक्म के दर्जे के अंदर जो है वो आता है। तो ये जो है डिपेंड करता है कि उसका जो है सियाक जो है सवाक क्या है, उस हवाले से उसी लिहाज से तर्जमा जो होता है। तो बिलमारू नेकी की जो है तलकीन करना, अब ज़ाहिर है नेकी को किसी शख्स को किसी को बिल्कुल मजबूर नहीं किया जाए, हुक्म नहीं दिया जाए कि तुम लाजमी तौर पर ये करो। तो इससे मुराद यही होता है कि नेकी की तलकीन करना, नेकी की बात करना, नेकी की जो है वो तबलीग करना, तो ये जो है वो सारे इस मानों के अंदर आते हैं। वतन होना अनिल मुनकर, और मना करते हो अनिल मुनकर बुराई से। तो ये जो है अमर बिल मारूफ व नहीं अनिल मुनकर वही बात है, और ये बहुत मरतबा अब तक आ चुकी है। और इसमें यहाँ पे बताया गया है कि ये उम्मत का काम जो लोगों के लिए निकाली गई है, जो लोगों के साथ जो मामला करेगी वो ये मामला है, नेकी की तलकीन और बुराई से रोकना। और तुमिनून बिल्ला, और तुम ईमान लाते हो अल्लाह पर, वलो आमना। अब ये जो पूरे का पूरा है, ये तो इस उम्मत का जो है वो बता दिया गया कि ये खैर उम्मत, ये बेहतरीन उम्मत क्यों है, इस काम की वजह से। इस वजह से नहीं कि इसके अंदर कोई सुख आपके पास लगे हैं या इनका कोई और काम है, बल्कि ये बावाज जरूर बता दिया गया है। तो मैं वलो आमना, वलो वाओ लो, ये जो है वो है अरफे शर्त है, यानी शर्त के मानों में, अगर के मानों में आता है। आमना, और अगर आमना ईमान लाते अहलुल किताब, अहले किताब, लकाना खैरुल्लहुम, तो ये काना खैरुल्लहुम है। काना तो होना के मानों में, जैसे मैंने पहले कहा है अभी, तो होता खैरुन बेहतर, बहुत अच्छा, लहुम उनके लिए, तो उनके लिए बहुत अच्छा होता। लेकिन जो है लाम इससे पहले लाया गया है, और ये लाम मफ्तूह है, ये लाम ताकीद है, ये इम्फेटिक लाम है। तो यकीनी तौर पर उनके लिए, लाजमन उनके लिए, यकीनन उनके लिए अच्छा होता, बेहतर होता, अगर ये ईमान लाते। उनको कैटेगराइज किया गया, मिन हुमुल मुमिनून, मिन हुम उनमें से, अल मुमिनून मोमिनून ईमान वाले, उनमें से वो भी हैं जो ईमान ले आए, जो ईमान वाले हैं। वो अक्सर हम, लेकिन उनकी अक्सरियत फासिकू, फिस्क में मुबतला है, गुनाह के काम में मुबतला, नाफरमानी के काम में ईमान नहीं लाने वाले। तो ये उनके बारे में जो है फरमाया गया है। इसका तर्जमा पढ़ दें।
अब दुनिया में वो बेहतरीन ग्रोह तुम हो जिसे इंसानों की हिदायत और इस्लाह के लिए मैदान में लाया गया। तुम नेकी का हुक्म देते हो, बदी से रोकते हो और अल्लाह पर ईमान रखते हो। ये अहले किताब ईमान लाते तो उन्हीं के लिए हक में, उन्हीं के हक में बेहतर था। अगरचे उनमें कुछ लोग ईमानदार भी पाए जाते हैं, मगर उनके बेशतर अफराद नाफरमान हैं।
जज़ाकअल्लाह अज़ीज़ भाइयों, ये कुरान का इतना अहम मकाम है जो आज का मुताला है। कुरान की हर आयत बहुत अहम है, कुरान का हर हुक्म हमारे लिए मानने के दर्जे के अंदर है, और अव्वल दर्जे में मानने के लिए है। लेकिन खास तौर पर जो उम्मत मुसलमा को खिताब किया गया है, तो आप देख सकते हैं कि वो खिताब मुझे, आपको, हम सबको मजमूई तौर पर खिताब किया गया। लिहाजा ये बात जानने की है कि जब अल्लाह ताला इरशाद फरमा रहा है, इस उम्मत के लिए कुछ इरशाद फरमा रहा है, तो बहुत अच्छी तरीके से बात समझ लेनी चाहिए कि अल्लाह ताला ने क्या इरशाद फरमाया है, मेरा मुझसे क्या तकाजा है जो है अल्लाह ताला का, अल्लाह ताला क्या मुझसे जो है वो डिमांड कर रहा है कि मैं क्या काम करूं, और इस उम्मत का मैं हिस्सा जो है वो कैसे बनूं, और इस उम्मत का हिस्सा बन के मैं क्या काम करूं। तो ये वो जगह है, ये वो मकाम है कुरान का, जहां पे इस तरह की बात जो है बताई गई है। लिहाजा इसको अच्छी तरीके से जो है समझ लेना चाहिए कि ये जो बनी इसराइल को, आपको पता है कि हम सूरह बकरा के अंदर पढ़ाए थे, दूसरे रुकू दूसरे पारे के शुरू में, कि बनी इसराइल को एक तवील अरसे तक मनसब इमामत पर फायज रखे किए रखा अल्लाह ताला ने, उनके अंदर अम्बिया अलैहिस्सलाम भेजे, उनके अंदर किताबें, उनके अंदर शरीयत और दीन उनके अंदर रखा, और फिर जब उन्होंने इस काम को कमा हक को अदा नहीं किया, इस काम से गाफिल हो गए, इस काम को छोड़ दिया, पस पुश डाल दिया, तो फिर अल्लाह ताला ने उनको माजूर कर दिया इस काम से, और अल्लाह ताला ने फिर नबूवत जो है वो उनसे ले ली, और फिर अल्लाह ताला ने बनू इस्माइल के अंदर नबूवत को जो है वो रख दिया, उसमें उस सिलसिले के में जो आखिरी नबी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को मबूस फरमाया, और एक नई उम्मत का अल्लाह ताला ने जो है वो तासीस उसकी जो है वो डाली, और वो जो है उम्मत मुसलमा उम्मत मुहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम है, ये उसका जो है तकरर हुआ। ये हमें जो है ये पढ़ा है पूरा मजमून जो है सूरह बकरा के अंदर। और ये वही, चूंकि ये दोनों सूरतें जैसे हम पहले से बताते चले हैं, ये दोनों सूरतें जोड़ा है, तो कमोबेश जो मजामीन वहां पे आए हैं वो उस तरह के मजामीन यहाँ पे इस सूरत में भी आए हैं, लेकिन थोड़ा सा फर्क ये है कि कहीं ना कहीं पे उनके उसलूब में ताकीद में और थोड़ी सी तफसील के अंदर जो है वो फर्क पाया जाएगा। तो यहाँ भी वो मजमून जो है ये मौजूद है, उसका तस्करा यहाँ भी अब आ गया है, लेकिन जाहिर है थोड़े से मुख्तलिफ पैराए में है। अब यहाँ पे सूरह बकरा के अंदर तो अल्लाह ताला ने इरशाद फरमाया कि यहाँ पे तुम्हारी इस उम्मत को बर्पा कर दिया गया है, अब नई उम्मत बर्पा हो गई है, अब ये काम जो है उम्मत ये जो है लोगों के लिए इमामत का काम जो है वो सर अंजाम देगी। अब इस उम्मत की ये जो तासीस है, ये जो बुनियाद बनाई डाली गई है, इसकी गर्ज़ो ग़ायत बयान यहाँ पे की जा रही है कि उम्मत मुहम्मद या उम्मत मुसलमान को जो है वो बनाया क्यों गया है, किस मकसद के लिए बनाया गया, वो यहाँ पे बनाया गया बताया गया है। बनी इसराइल को तो माजूल किया गया इमामत और रहनुमाई से, और अब उनकी जगह पे उम्मत मुसलमान को जो है वो नामजद कर दिया गया है, और इस काम के लिए जो उनकी तकरीर की गई है। अच्छा, इस मजमून को मुकर्रर लाने की क्या हिकमत है? अब जाहिर है कि इससे पहले भी ये मजमून जैसे आ चुका है, अब जो है इससे पिछली आयात के अंदर भी फिर हम इससे मुतल्लिक बातें जो पढ़ी हैं, अब फिर जो है वो ये आया मजमून, तो जो है इसका मकसद ये है इसको बार बार जो है वो लाने का कि ये उम्मत जिसके जिम्मे ये फरीजा जो है सर अंजाम दिया गया, ये अच्छी तरह समझ ले कि उनको काम क्या करना है, उनके इस समझने को उनके अंदर किसी किस्म का कोई शक व शुबा और एम्बिगुटी ना रहे कि उन्हें क्या काम करना है, कि कल जो है जब हुज्जत तमाम होगी अल्लाह के हुजूर पहुंचकर, क्योंकि हुज्जत इसी बात पे कायम होगी कि तुमने वो फरीजा सर अंजाम दिया है या नहीं दिया जो अल्लाह ताला ने तुम्हारे जिम्मे सपोर्ट किया था। अब इतनी बड़ी इसी के ऊपर जो है वो लोगों की जो है वो आइंदा आने वाले जो उनके साथ मामलात हैं इसी पे डिपेंड करेंगे, इसी पे हुज्जत कायम होगी, लिहाजा जी बात बहुत अहम, ऐसा ना हो कि कल कोई शख्स कहे कि मुझे तो मालूम ही नहीं था कि मुझे जो है ना क्या काम करना है और मुझे क्यों भेजा गया था इस दुनिया के लिए। इसीलिए बार बार इस बात को जो है वो लाया गया है, रिपीट लाया गया है, और बिल्कुल वाज अल्फाज में और उसलूब बदल बदल के जो है इस बात को लाया गया है कि समझ लो ये क्या है काम करने का। मुसलमानों को उनका फर्ज मनसबी बताया गया है कि अब अखलाक और अमाल के लिहाज से तुम अब दुनिया में एक बेहतरीन गिरोह हो, तुम्हारी ग्रूमिंग इस तरह की गई है अब कि तुम अपने आप इस दुनिया से जो है दुनिया में नेकी को परवान चढ़ाना है, बदी को मिटाना है। अब ये जरूरी नहीं है कि जो है वो आप जो है वो एक तलवार और कुल्हाड़ी लेके जो है एक बुराई के ऊपर जो इस तरह हमलावर हो जाए, उसको मिटाने के कितने जरिए हो सकते हैं और नेकी को प्रमोट करने के कितने जराए जो है वो हो सकते हैं, वो सारे हिकमत के तहत जो है उनको बुरुई कार लाकर इस काम को जो है वो उम्मत ने मजमूई तौर पर करना है कि नेकी को परवान चढ़ाना है और बुराई को रोकना है और बुराई के जो मंबे हैं उनको जो है वो बंद करना है, ताकि इंसानियत जो है और पनप सके और वो अल्लाह ताला की इबादत और अल्लाह ताला की बंदगी बगैर किसी जो है वो रुकावट की जो है वो कर सके, और ये काम जो है मुसलमानों को करना है, और इस इंसानियत को जो दूसरी गुलामी की जो कितनी किस्में हैं, इताअत की जो दूसरी किस्में हैं अल्लाह ताला के अलावा, जो लोग आगे जो है वो बुतों के और शिर्क में और आगे जो है वो मुख्तलिफ डिक्टेटर्स के आगे जो है इस तरीके से झुकते हैं वो, और शैतान की इबादत जो है वो सारे के सारे इसमें जो है जो शामिल है, कि वो सारे खत्म करके महज एक अल्लाह ताला की इबादत और फिर तमाम लोगों को एक रस्सी में इंसानियत की रस्सी में जो है, और वो जो सब के सब ईमान ले हैं उनको सब अखुवत के रिश्ते के अंदर परो देना, ये आप मुसलमानों का जो है वो जिम्मेदारी, ये काम क्या है, और इस सिलसिले के अंदर तुम्हारे जो जिम्मे जो तुम्हें काम दिया गया है, तुमने बहरहाल वो गलतियों उन गलतियों से बचना है इन जो इससे पहले जो उम्मत जो है जिनमें मुबतला हो चुकी है। इसलिए उनके हालात बड़ी तफसील के साथ बयान किए गए। उनके हालात को बयान करने का मकसद कोई तारीख बयान करना नहीं है कुरान में, कि कुरान कोई तारीखी किताब नहीं है, उनको बयान करने का मतलब ये है, और खास तौर पर उस जगह पे उस डिस्कोर्स के अंदर जहां मुसलमानों को खिताब किया जा रहा है कि याद रखो उन्होंने ये गलतियां की हैं, उन्होंने उनको माजूल किया गया तो इन गलतियों की बुनियाद पे किया गया, तुम्हारे जिम्मे भी वही काम है जो उनके जिम्मे लगाया गया था, अब तुमने वो गलतियां सर अंजाम नहीं देनी वरना तुम्हारा अंजाम भी उन्हीं जैसा होगा। अब इनमें एक बात बताइए कि ये जो उम्मत है उखरिजत लिन्नास, लोगों के लिए निकाली गई उम्मत है, यानी ये बड़ा बहुत बड़ा यानी ये एजाज होने के साथ साथ कि इस उम्मत को बर्पा किया गया है, इस उम्मत को इमामत दी गई है, इस उम्मत को लोगों की हिदायत की जिम्मेदारी और उनको दावत की जिम्मेदारी दी गई है, तो ये एक बहुत बड़ा जो है ये जिम्मेदारी है, ये बहुत बड़ा कोई ओहदा और मनसब नहीं है, इस पे जो इतराने की जरूरत नहीं है, इस पे अल्लाह ताला का शुक्र अदा बजा लाने की जरूरत है, लेकिन इससे बड़ी जो है इसकी जिम्मेदारी के हवाले से इसको एहसास करने की जरूरत है कि इतनी बड़ी जिम्मेदारी अल्लाह ताला ने हमारे कंधों पर डाली है, इस उम्मत के ऊपर जो है वो डाली है, क्या हम वो जिम्मेदारी अदा कर रहे हैं। ये बहुत मुनफरद करती है ये जिम्मेदारी इस उम्मत को, कि ये उम्मत बेहतरीन उम्मत तो है और लोगों की हिदायत के लिए रहनुमाई के लिए जो है निकाली गई है, लेकिन इसकी खास बात ये है कि ये सिर्फ अपने लिए नहीं है, अपने लिए नहीं सोचेंगे, दुनिया के अंदर ये दुनिया का उसूल है आमतौर पर, इंसानी तरजीहात ये होती हैं कि हर चीज के अंदर उसको अपनी जो जो उसका जो उसके जो सेल्फ है उसकी जो पोजेशन है उसको इंसान जो है वो आगे उसकी तरजीह रखता है, ये जो सेल्फ बीइंग है, ये जो सेल्फ प्रिजर्वेशन है, जो सेल्फ प्रमोशन है, ये इंसान हर जगह पे जो है वो सेल्फ डोमिनेशन है, ये जो जो डोमिनेट करने की जो अर्ज है सेल्फ के लिए, वो सारी की सारी हर जगह पे इंसान जो है दुनिया के अंदर देखता है कि वो गालिब है हर जगह के अंदर। तो लेकिन यहां पे फरमाया कि नहीं, तुमने ये काम दूसरों के लिए करना है, औरों के लिए करना है ये काम, तो ये बड़ी मुनफरिद अल्लाह ताला ने इस उम्मत को जो है ये एक वजह इम्तियाज अता फरमाया है, यानी अपने मुल्क के अंदर अपने वतन के लिए ये ख्वाहिश रखना कि ये वसाइल की फरावानी हो, उनकी सड़कें, मईशत, उसका दिफा, उसकी इक्तसादियात, सब कुछ जो है बड़ा जबरदस्त हो, ये कोई बुरी ख्वाहिशें नहीं है, ये बजाते खुद यानी इनमें कोई बुराई नहीं है, और उनके लिए जो है वो काम करना अपने लोगों के लिए काम करने मुतरादिफ है, लेकिन ये तमाम ख्वाहिशें और ये तमाम वसाइल जो है अगर मौजूद हो जाए तो ये अजाब हो जाएंगे, अजाब बन जाएंगे अगर उसके साथ अमर बिल मारू वनी मुनकर का फरीज अंजाम नहीं दिया जा रहा जो बुनियादी वजीफा उम्मत का है जो अल्लाह ताला ने उनको सपोर्ट किया है, अगर ये फरीजा नहीं होगा तो फिर जो है वो जाहिर है अल्लाह ताला का कानून नहीं होगा, फिर जाने महफूज नहीं होंगी, फिर इज्जत उछलेंगी, फिर इंसाफ जो है वो बेवकार होगा, अदालतें जो है वो बिकेंगी, इंतसाबी इदारे इस्तेसाल का जरिया बनेंगे, और हुक्मरान जो आवाम से बिल्कुल लापरवाह और बिल्कुल इनसेंसिटिव ये जो है मामला सारे होंगे। यकीन करें कि आज जहां जहां कहीं भी ये चीजें आप देख रहे हैं अपने अपने मुआशरों के अंदर जो है सबसे पहले आप नजर दौड़ा लें, उसकी वजह ये है कि अगर कोई शख्स इस्लाम का और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तरीके के ऊपर जो है वो जो बना जो निजाम है जो उसकी अगर कोई बात करता है तो ये जो है हो सकता है कि ये महज जो है ये एक नजरी और एकेडेमिक और ये किताबी बात हो, लेकिन जिस शख्स को वाकईतन जो है ये एहसास हो कि इतना बड़ा फरीजा है कि एक शख्स की जिम्मेदारी एक शख्स के मरने की और एक शख्स के भूखा मरने की और एक शख्स के भूखा सोने की जिम्मेदारी भी उसके ऊपर आयद होती है, तो अंदाजा कीजिए कि वो उसको क्या रात को नींद आएगी उसको, तो वो जो है इस कदर जिद्दोजहद में मसरूफ हो जाएगा लोगों की भलाई के लिए और लोगों के लिए। इसीलिए ये बात बहुत अहम है जानने के लिए कि कोई शख्स अगर ये उठ के खड़ा नारा लगा दे कि मैं जो है इस उम्मत को जो है वो नए सिरे से और जो है वो बिल्कुल सुन्नत तरीके के ऊपर, और मैं इसको जो है वैसा जो है उस रियासत को वैसा और वैसा बना दूंगा। तो ये भी जानने की जरूरत है कि क्या इस शख्स ये इसको पता है इसको कि ये क्या बात कर रहा है, और इसको इसके पास कोई ऐसे जराए हैं, इसके पास कोई ऐसी टीम है, इसने कोई ऐसे लोग जो है वो पैदा कर रखे हैं, डेवलप कर रखे हैं, इनके जिनकी इनकी कोई तरबियत हो चुकी है लोगों की जो ये काम जो करेंगे। अगर जाहिर है ये काम जो है इनमें से कोई भी ऐसा नहीं है, तो बहुत सादा है वो लोग जो इस पे यकीन करें कि ये हाँ वाकई ऐसा हो जाएगा। तो इस हवाले से जो है ये बात बहुत अहम है कि ये जो है जो काम अमर बिल मारूफ व नहीं मुनकर का है, ये वो लोग जरूर बिल जरूर ये काम करेंगे। और इसके साथ फिर अल्लाह ताला ने फिर उनके साथ बहुत सारे वादे फरमाए कि ये काम जब होगा तो अल्लाह ताला की मदद और नुसरत और इनायत और अपने आदा और जो दो हैं उनके और यानी जो उनके दुश्मन हैं उनके ऊपर अल्लाह ताला की फतह की तरफ से फतह और नुसरत जो है उनका अल्लाह ताला उनको मुयस्सर फराहम करेगा, उनकी इक्तसादियात बेहतर होंगी, उनको खुशहाली होगी दुनिया के अंदर भी। ये सारी चीजें जो है कुरान का मौजू है और कुरान में मुख्तलिफ जगहों पर इनका जो है तذکرہ किया गया है। और ये जिसकी मैं बात कर रहा हूँ इसको आमतौर पे कुरान में जो है या जो एक बड़े कैनवस के ऊपर जब इसको बयान करना हो तो ये इस्लाम का अदल इज्तिमाई है। तो जाहिर है इस्लाम का अदल इज्तिमाई के लिए काम करना ये जो है मजमूई तौर पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को तो भी और अम्बिया अलैहि सलाम को भी इसलिए भेजा गया कि वो इंसानी मुआशरों के अंदर इस अदल इज्तिमाई को, इस्लाम के इस अदल इज्तिमाई को जारी और सारी करें। ये जो है वही काम है करने का। अब उलमा और मुफस्सिरीन के नजदीक जो है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जो उम्मत है उसको तमाम अम्बिया अलैहि सलाम के ऊपर जो है फोकियत हासिल है, और ये आपको पता है कि ये बात जो है बयान की जाती है। लेकिन ये भी या जान रखें और ये जानने की बात है कि ये जो फजीलत बयान की जाती है इस उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की दूसरी उम्मतों के ऊपर, ये फजीलत अमर बिल मारूफ व नहीं अल मुनकर के फरीजे की वजह से है। अच्छा, अब आप सवाल कर सकते हैं, आपके जहन में से सवाल पैदा हो सकता है, अगर ये अमर बिल मारूफ व नहीं अल मुनकर फरीजा पिछली उम्मतों के ऊपर भी फर्ज था और इस उम्मत के ऊपर भी इसी तरह फर्ज हुआ है, तो फिर इस उम्मत को जो है वो वजह इम्तियाज इसकी क्या है, इसको क्यों जो है इम्तियाजी हैसियत हासिल है दूसरी उम्मत पे? उसका जवाब ये है कि पिछली उम्मतों ने ये काम जो किया है वो एक बड़े मखसूस लोगों में एक मखसूस खत्ते के ऊपर और लिमिटेड जो है पैमाने के ऊपर उनको ये काम दिया गया था। मसलन बनी इसराइल की जो 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 वो थी जितने ट्राइब्स थे और उनका जो बनी इसराइल के जो गिरोह और कौम थी उसके अंदर उनको ये पलक दिया गया था, या जहां जहां पे जो रसूल आए और जो आए तो उन लोगों को उस इलाके के अंदर। लेकिन मिल्लत ये उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, इसका काम जो है ये ता कयामत है जो है वो करने का है, लामहदूद है, और तमाम दुनिया के कौमों तक जो है वो लोगों को पहुंचाने का जो जो फरीजा है। इस वजह से इस उम्मत को ये जो है एक वजह इम्तियाज जो है वो हासिल है। और इससे हमें यह भी पता चलता है कि इंसानी मुआशरों की जो इसलाह है ये एक आइडियल इस्लामी मुआशरे का मुश्तरक हदफ है कि इन मुआशरों के अंदर जितने भी मुआशरे होंगे, इंसानी मुआशरे होंगे, उनमें एक बेहतरीन फलाही इस्लामी निज़ाम मुमलकत जो है वो तरतीब देना, अदल इज्तिमाई के बुनियाद पर जो है सोशल जस्टिस सिस्टम की बुनियाद के ऊपर जो है एक बुनियाद देना, ये मतमय नजर है, एक जो है वो मुश्तरक हदफ है एक। अब यहाँ पे उनको जो है ये भी बात बताई गई है इनको अहले किताब को कि वो ईमान लाकर अब जो है वो इस उम्मत के अंदर शामिल हो जाएं तो फिर उनका भी वही मकाम होगा जो इस उम्मत के लोगों का है। लेकिन यह पिसास ये भी फरमाया दिया गया कि इनमें से बहुत थोड़े से कलील गिरोह एक ऐसा है जो ये इन बातों को तस्लीम करने वाला और ईमान लाने वाला है, इनकी अक्सरियत जो है वो अल्लाह ताला की नाफरमान थी और नाफरमान रहेगी और नाफरमान है। तो ये जो बात बताई इनके बारे में बताइए बताई गई मुसलमानों को मजीद जो हिदायत है, लन यदुर्रुकुम, लन ये हरफे नफी हरफे ताकीद नफी ताकीद है, बिल्कुल बड़े सख्त, हरगिज नहीं हरगिज नहीं, यदुर्रुकुम, ये दर्रा यदुर्रो जो है ये आपको पता है दरर, इसका मादा भी दुआद रा है, दरर ये जो नुकसान को कहते हैं, कुम तुमको, हरगिज न नुकसान पहुंचा सकेंगे तुमको। अब मैं एक बात आपकी जो है मैं इस पे तवज्जो चाहता हूँ कि ये देखें ये जो प्रोनाउंस जो है जो आ रहे हैं, जमीर जो जिन्हें कहते हैं वो आ रही हैं, लें यदुर्रुकुम, ये कुम देख लेंगे किनको खिताब किया जा रहा है। अब ये जो जितनी भी ये प्रोनाउंस आते हैं इनको जो है ना वो इनको इनको आप तवज्जो दिया करें, इनके बारे में ये देखा करें कि ये किन को लौट रहे हैं, किन के बारे में ये जो बात चल रही है। इससे पिछली बात भी जाहिर मुसलमानों को जो खिताब की गई है तो अब वो बताने की बात नहीं है कि या जो मोमिनून को या जो लजीन आमनू की बात जो है वो छोड़ दी गई है, नहीं ये दुर्रू कुम पीछे से उनको खिताब चला रहा है, तो वही वही है, सेकंड पर्सन का खिताब है, कुम तुमको, नहीं ये दुर्रू कुम तुमको हरगिज नुकसान न पहुंचाएंगे, इल्ला अजान, इल्ला अदा, इल्ला सिवाय अदा, तकलीफ के कुछ अजियत के कुछ तकलीफ के। बहरहाल ये जो है काबिल बर्दाश्त तकलीफ होती है, ये जिस्मानी हो या नफसानी हो या मतलब नफसियाती हो या जहनी हो या जो भी हो, या इसका इतलाक इस पे भी होता है जो इंसान को जो है बैरूनी तौर पर विजिबल जो है कुछ नुकसान पहुंचते हैं उनके ऊपर भी जो है, या इनविजिबल भी हो सकते हैं उनके ऊपर भी जिसका इतलाक होता है। कुछ तुम्हें नुकसान मगर कुछ नुकसान, वो इन युकातिलुकुम, इन इन जो है फिर हरफ शर्त है, अगर युकातिलु अगर तुम्हारा मुकातला तुम्हारे साथ यानी जंग जदल लड़ाई कतला जो है, ये आपको पता है कि ये वो लड़ाई होती है जो मारने की गरज से हो, लड़ाई के मानों जंग के मतलब में वॉर बैटल के मानों को मैं अंदर, वही युकातिलुकुम अगर ये तुमसे लड़ाई करेंगे, कुम तुमसे, फिर वही लफ्ज आ गया है युवल्लुकुम, ये वल्ला युवल्लु जो है वल्ला युवल्ली जो है ये तो पीठ फेरना पुश्त फेरना भागना फिरना मुड़ जाना, तो युवल्लु तो मुड़ जाएंगे, कुम तुमसे तो तुमसे मुड़ जाएंगे, तुमको पीठ दिखाएंगे, अदबार पीठ पी, जो अदबार दुबर की जमा यानी पीठ और पुश्त, तो तुमको पीठ फेर के मुड़ जाएंगे भाग जाएंगे, सुम्मा ला युनसरून, सुम्मा फिर देन ला युनसरून, युनसरून जो है वो नसरा तो उनकी मदद नहीं की जाएगी, ये पैसिव वॉइस है तो उनकी मदद नहीं की जाएगी, ये तुम्हारा कुछ नहीं बिगाड़ सकते, ज्यादा ज्यादा बस कुछ सता सकते हैं, अगर ये तुमसे लड़ेंगे तो मुकाबले में पीठ दिखाएंगे, फिर ऐसे बेबस होंगे कि कहीं से इनको मदद मिलेगी। अब ये खिताब मुसलमानों को खिताब किया जा रहा है, इसलिए मैंने कहा कि आप ये तीन मरतबा ये जो जमीर है मुसलमानों के लिए कुम यू वो इम्पोर्टेंट है। अब जो है एक मुख्तसर सी आयत है ये, लेकिन इसके अंदर यहूद की जो इज्तिमाई और अस्करी कुव्वत है और उनसे मुतल्लिक उनसे चंद जो है पेशन गोइयां की गई है, आप उनको देखिए, इनको इनको अगरचे यहूद का नाम नहीं लिया गया यहाँ पे, लेकिन सैक सबाक से और उसलूब को मद्देनजर रखते हुए उलमा ने यही फरमाया है कि ये जो है आयत जो है ये यहूदियों को मुतलिक नाजिल हुई। अब पहली पेशन गोई ये की गई है यहूद के बारे में कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का नबूवत पे फायज हो जाना, उम्मत मुसलमा की तासीस हो जाना, किबला की तब्दीली हो जाना, इमामत मनसब से उनकी माजूली हो कि मुसलमानों का इस मनसब पे मुतमक्किन हो जाना, इनको ठंडे पेटों बर्दाश्त नहीं होगा, ये बहरहाल रेशे दवानियां साजिशें और तुम्हारे खिलाफ जो है ये इकदामात करते रहेंगे, ये अपनी जबिल्लत से जो है मजबूर हैं, ये इन्होंने तारीख में हमेशा ऐसा किया, तुम्हारे खिलाफ भी करते रहेंगे, ये आराम से नहीं बैठेंगे, ये तुम्हारे खिलाफ कुछ करेंगे, पहली बात जो है ये बताई गई इनको। दूसरी बात मुसलमानों को जो है ये भी बताई गई है कि ये जो तुम्हारी तहरीक है, ये तुम्हारा दीन है, ये तुम्हारी जो दावत है, दावत इस्लामी जो है, इसको ये कोई हकीकी जरर जो है ना नुकसान पहुंचा के देखेंगे, इसको कोई चरखे लगाने की कोशिश जरूर करते रहेंगे, इसको स्लो डाउन करने की कोशिश करेंगे, कहीं हेयर एंड देयर दे विल ट्राई टू स्ट्राइक, लेकिन मजमूई तौर पर इस उम्मत की तश्कील में कोई असर अंदाज ना हो सकेंगे, ना इस्लाम की दावत को रोक सकेंगे, ना कोई बड़ा नुकसान पहुंचा सकेंगे, हाँ थोड़ी बहुत तकलीफ और कोफ्त का बायस जरूर बनते रहेंगे। तीसरी पेशन गोई जो की गई है, قاتلوکم، فرمایا کہ اگر یہ تم سے لڑنے کے لیے، دو بدو لڑنے کے لیے، مقابلے کے لیے، لڑائی کے لیے، ان یو قاتلو ہے قتلہ ہے مقاتلہ ہے، اگر یہ تم سے جو ہے لڑنے کے لیے آئیں گے تو پھر یہ تم سے جو ہے پیٹ پھیر کے بھاگ جائیں گے میدان جنگ سے. چوتھی پیشن گوئی یہ ہے، ثم لا ينصرون، یہ ان کو کہیں سے کوئی ان کو مدد نہ آئے گی، ان کے جتنے جاننے والے، ان کے جو ہے دوست ہے، ان کے جو حلیف ہیں، ان کے جو ہے وہ کوئی ان کو مدد نہ ان کو نہ آئے گی مدد کو. اچھا آپ دیکھیں کہ یہ ساری کی ساری چاروں پیشن گوئیاں حرف بحرف پوری ہوئی، اور یہ سرزمین عرب سے بڑے ذلیل و خوار ہو کے جو ہے یہ نکالے گئے، اور ان کی مدد کو کوئی بھی نہ آیا. یہ ساری کی ساری جو ہے یہ اسلام کو یہ نہیں روک سکے، اسلام الحمدللہ غالب ہو کے رہا، یہ مقابل جب بھی آئے تو پیٹ پھیر کے یہ بھاگتے رہے، اور ان کا محاصرہ ہوا اور انہوں نے ہتھیار ڈال دیے، اور پھر جو ہے یہ جو ہے ان کی مدد کو بھی کوئی نہیں ہے، یہ ساری کی ساری پیشن کو یہ جو ہے وہ پوری ہوئی. اب جن کو یہود کے بارے میں پیشن گوئیاں بتائی جا رہی ہیں، یہ دیکھیں نا آپ، اس کا جو میں نے پہلے جب کہا کہ یہ جو پروناؤنس جو ہے نا آئے ہیں مسلم، وہ کون لوگ ہیں، پروناؤنس کا مصداق کون ہے، کن کو بتایا جا رہا ہے کہ یہ تم سے مقابلے میں آئیں گے تو یہ پیٹ پہ، وہ کون لوگ ہیں. اب یہ جو ہے بات جاننے کی ہے کہ سابقہ آیت میں کچھ لوگوں کو خطاب کیا گیا تھا، کن تو خیر امت اخرجت للناس تامرون بالمعروف وتنهون عن المنکر وتؤمنون باللہ، یہ ایک خطاب ہے، یہ مسلمانوں، کن تم ہو، کن کو کہا جا رہا ہے، تم ہو مسلمانوں کو. اب اسی خطاب کے تسلسل اگلی آیت میں فرمایا لن یضروکم، تم کو یہ نقصان نہ پہنچا سکیں گے. تو ظاہر ہے ایک ہی سلسلہ خطاب ہے، ایک ہی لوگوں کو، ایک ہی قسم کے لوگوں کو خطاب کیا جا رہا ہے، ٹھیک ہے. فرمایا یہ بھی بتایا، فرمایا وہیں یقاتلوکم یولوکم الادبار، تو یہ کہ اگر تم سے لڑیں گے تو یہ پیٹ پھیر کے بھاگ جائیں گے. تو اس میں ایک جو ہے نقطہ پوشیدہ ہے جو علماء نے، مفسرین نے جو لکھا ہے، دونوں آیات میں مخاطب ایک ہی ہے اور وہ ہے مسلمان، ٹھیک ہے، لیکن مسلمانوں کو ان کا نام نہیں لیا گیا، ان کا وصف، ان کا جو ہے ان کے وصف سے، ان کے خصوصیت سے، ان کے فریضے سے ان کا جو ہے نام لیا گیا ہے. جو لوگ ایمان لائے، فرمایا کن تو خیر امت اخرجت للناس تامرون بالمعروف وتنهون عن المنکر وتؤمنون باللہ، یہ ایمان والے لوگ ہیں، اور وہ کون ہیں، انہوں نے امر بالمعروف ونہی عن المنکر فریضہ اپنے وظیفہ حیات بنایا. اخرجت للناس تامرون بالمعروف وتنهون عن المنکر، یعنی یہ جو خطاب کیا گیا ہے، یہ خطاب کیا جا رہا ہے کہ اے وہ لوگو جو ایمان لائے ہو، اور تم یہ فریضہ تمہارے ذمہ لگایا گیا، اور تم یہ کرو گے تو تم یہ فریضہ کرو گے تو تمہارے خلاف یہ لوگ رشوت خوریاں کریں گے، تمہارے خلاف اگر میدان میں آئیں گے تو یہ پھر جو منہ کی کھائیں گے اور ان کی مدد نہ کی جائے گی اور ذلیل و خوار ہوں گے. اب میرے عزیز بھائیوں، یہ بتایا جا رہا ہے کہ یہ جو کام ہے، یہ ان لوگوں کو، یہ کام ان لوگوں کے مقابلے میں یہ جو ہے منہ کی کھائیں گے جو امر بالمعروف ونہی عن المنکر کا فریضہ انجام دیں گے. اگر یہ ایمان والے دعوی کا، ایمان کا دعوی کرنے والے کے اس کام سے، امر بالمعروف ونہی عن المنکر کے فریضے سے غفلت برتیں گے، تو وہ پھر اس وعدے اور پیشن گوئی کا جو ہے مستحق نہ ہوں گے. یہ بات یہاں پہ بتائیے، علماء نے جو ہے یہ ایک نقطہ بیان کیا ہے، اور یہ بہت اہم نقطہ ہے کہ مسلمانوں کے لیے امر بالمعروف و نہی عن المنکر کا فریضہ ایسا ہے جس کے ساتھ اللہ تعالیٰ کی مدد اور نصرت کا، اعانات کا جو ہے وہ وعدہ ہے. اگر یہ چھوڑ دیں گے تو پھر یہ ان کے ساتھ جو ہے پیشن گوئی جو ہے وہ نہیں ہے ان کے ساتھ. یہ بہت اہم ہے. ضربت علیہم، ضربا یضرب جو ہے مارنا، تھوپنا، کسی چیز کے اوپر لگا دینا، لگا دی گئی، تھوپ دی گئی، مار دی گئی، علیہم ان پر، علیہم ان پر. اب ان کا تذکرہ ہو رہا ہے، ان کا یہ انہیں جس قوم کا، بنی اسرائیل کا، کتاب میں سے خصوصاً ذلہ جو ہے، ذلت جو ہے، ذلت کا مطلب ہے یہ جو ہے ایک کیفیت کا نام ہے. ذلت ایک کسی قوم، کسی شخص کی کم آئیگی، اور اس کی جو ہے وہ اس کو بالکل کم جاننا، اور عزت کا نہ ہونا، اور گھٹیا ہونا، اور دوسروں کا جو گھٹیا خیال کر، یہ وہ بات ہے، ذلت وہ چیز ہے. اینما سوکیف، اینما یہ ایک پوری पूरा जो है एक आमतौर पर इकट्ठा इस्तेमाल होता है इनमा, तो वेयर एवर के लेबानों में जहां कहीं भी, सो केफू। अब ये लफ्ज आपको पता है, ये वही लफ्ज है जो सकाफत वाला लफ्ज होता है, सोकेफू, वो जहां कहीं भी पाया जाए। तो इसका जो जो वर्ब है वो सकेफा, सकफन, पाया जाना। तो जो सकाफत है किसी चीज को महारत के साथ पा रहे। अगर कोई लोग, कुछ कौम, कोई गिरोह किसी जगह पे खास पे रहे, वहां पे उनकी रहने की आदत और ये चीजें सारी जो है वो स्टेब्लिश हो जाए, महारत के साथ वहां पे रहने लगे, तो उनके रहने के स्टाइल को जो है वो सकाफत कहा जाता है। तो ये वो लफ्ज है। तो जो है जहां कहीं भी पाए जाए, तो इन पे जिल्लत जो है अल्लाह ताला की तरफ से थोप दी गई है, इल्ला बिहबले मिन अल्लाह, इल्ला सिवाय इसके, अब एक्सेप्शन बयान की जा रही है, इल्ला हरफे इस्तिस्ना है, बिहबले मिन अल्लाह, अल्लाह ताला की रस्सी के अलावा। ये रस्सी अभी हमने, रस्सी के मैंने तर्जमा इसलिए किया कि अभी हमने रिसेंटली इसका रस्सी तर्जमा पढ़ा है, लेकिन इसके जो है रस्सी के अलावा भी जो है मानी हमें, हमने शराक भी इसके मानी पढ़ा है और अहदो पैमान के मानी भी, से जो है किसी चीज को जो रस्से के साथ बांध लेने को मजबूत जो है वो अहदो पैमान की तरफ तरह जो है रेफर करता है, इसलिए अहदो पैमान भी इसके मानी के अंदर शामिल होता है। सिवाय इसके कि मुआहदे, कोई मुआहदे अल्लाह ताला की तरफ से किसी मुआहदे की वजह से ऐसा हो, यानी ये एक्सेप्शन हो, वह हबले मिन अन्नास, या फिर लोगों से मुआहदा जो है, मिन अन्नास, लोगों के साथ कोई ऐसा मुआहदा है या लोगों की तरफ से कोई प्रोटेक्शन है, तो फिर जो है वो ऐसे वो एक्सेप्शन से। वबाउ बिगदबिन, वबाउ, और ये बाआ जबू बाउअन, ये लौटना और इकरार करने के मानों के अंदर आता है। वबा, और वो लौटे बिगदबिन, अल्लाह ताला के गजब के साथ, यानी उनके ऊपर अल्लाह ताला का गजब हुआ, वो इस हालत के अंदर लौटे, मिन अल्लाह, अल्लाह ताला की तरफ से। मैं वो जोरे बात और थोप दी गई अलैहिम, उन पर, मस्कना मुताजी। अच्छा, मुस्कना जो ये मुताजी है, जाहिर दूसरों का दस्ते नगर होना, तो ये वो चीज है जो उनके ऊपर मस्कनत भी थोप दी गई, उसके ऊपर गजब अल्लाह ताला के लेके लौटे, उनके ऊपर जो है वो जिल्लत भी थोप दी गई। दालिका बेअन्ना हूँ, दालिका ये इसलिए है, बेअन्ना के साथ, अन्ना के वो, ये इस वजह से हुआ, इस वजह से है कि वो, उसकी वजह गायत बताई जा रही है, कानू यकफुरून, वो करते थे कुफर, इनकार करते थे, बे आयात अल्लाह, अल्लाह ताला की निशानियों का, अल्लाह ताला की आयात का, अल्लाह ताला की किताबों का, व यक्तुलून अल अंबिया, और अंबिया अलैहि सलाम को कत्ल करते थे, बगैर हक के, किसी हक के बगैर। और ये हम पहले भी बता चुके हैं कि किसी नबी को कत्ल, इसका ये मतलब नहीं है कि हक के साथ किसी नबी को कत्ल किया जा सकता है, फरमाया जाए कि उन्होंने तो, यानी उनके जुर्म की पादाश बताई जा रही, कि उन्होंने अंबिया अलैहि सलाम जो अल्लाह ताला की तरफ से अपॉइंटेड, अल्लाह ताला के की तरफ से मामूर हुए जो है वो दावत दीन का फरीजा अंजाम देने वाले, नेकी और खैर और भलाई की तरफ बुलाने वाले जैसे मुसलहीन को इन लोगों ने कत्ल किया, उनके जुर्म की शनात और उनके जुर्म की जो है आपके लिए एक्सटेंट बताया जा रहा है। ज़ालिका बिमा, ये इस वजह से हुआ कि वो असव्वा, असव है कि उन्होंने नाफरमानी की, जो असायासी, मुखालफत करना, नाफरमानी करना, असवा, आगे वाओ के साथ मिला के पढ़ेंगे तो असवा होगा, कानू यातदून, वो हद से तजावज करते थे, यानी वो हद से इत्तेदाल, हद इत्तेदाल से निकल जाते थे। चलिए इसका तर्जुमा पढ़ेंगे।
ये जहां भी पाए गए इन पर जिल्लत की मार ही पड़ी, कहीं अल्लाह के जिम्मे या इंसानों के जिम्मे में पनाह मिल गई तो ये और बात है। ये अल्लाह के गजब में घिर चुके हैं, इन पर मोहताजी और मगलूबी मुसलत कर दी गई है, और ये सब कुछ सिर्फ इस वजह से हुआ है कि ये अल्लाह की आयात से कुफर करते रहे और उन्होंने पैगम्बरों को नाहक कत्ल किया। ये इनकी नाफरमानियों और ज्यादतियों का अंजाम है।
मेरे अजीज भाई, ये यहूद को, मैं यहूद की इबरत का नमूना जो है वो पेश किया गया है कि आज यहूद का जो वजूद है अहले दुनिया के लिए इबरत का नमूना है। आप हैरान होंगे कि दुनिया के अंदर इनके साथ की बेशुमार, बल्कि सारी कौमें जो जब से ये वजूद में आए हैं, जब से ये जो है सफेस्ती पे ये ग्रो नमूदार हुआ है, उनके साथ की कितनी कौमें दुनिया से जो है सफेस्ती पे नमूदार हुई और वो सारी की सारी अंजाम को पहुंच के खत्म हो गई, और आज महज तारीख में उनका जो है वो जिक्र बाकी, जो जिक्र है। लेकिन ये वो वाहिद कौम है जो खुद जिंदा है दुनिया के स्टेज के ऊपर, और शायद इसकी वजह ये है कि अल्लाह ताला ने इस कौम को जो है वो रखा हुआ है जिंदा, कि आज जो है वो दुनिया की दूसरी अकवाम देखें کہ وہ جو اللہ تعالیٰ کی نافرمانی کرنے والی قوم ہے، وہ جو اللہ تعالیٰ کے ساتھ عہد کو توڑنے والی قوم ہے، وہ جو ہے ان کے عادات و اطوار، ان کے احوال جو ہے وہ کیا ہے. تو یہ اس وجہ سے شاید اللہ تعالیٰ نے جو ہے ان کو جو ہے رکھا ہوا ہے، اور یہ بھی جو ہے اللہ تعالیٰ نے شاید لوگوں کو جو ہے وہ دکھانے کے لیے کہ دیکھو اللہ تعالیٰ نے جب ان پہ ذلت مسلط کر دی تو پھر ان کو جو ہے عروج جو ہے جو اللہ تعالیٰ نے ان پہ جو فیصلہ ہوا صادر فرمایا تو وہ ان پہ چسپا ہو کے رہا. اگرچہ اس قوم کے اندر بڑی غیر معمولی ذہنت کے جو ہے وہ افراد پیدا ہوئی. آپ دیکھیں آپ حیران ہوں گے کہ 17ویں 18ویں 19ویں اس سے پہلے بھی ایسے لوگ موجود تھے، لیکن آپ کے سامنے اور 20ویں صدی میں اور 21ویں صدی کے اندر تو جو ہے وہ بڑے بڑے نام جو ہیں، چاہے وہ فلسفہ کے اندر ہوں اور انسانی نفسیات کے اندر ہوں اور طب کے اندر ہوں اور فزکس کے اندر ہوں، اور جو بڑے بڑے نام ہیں وہ انہیں اسی قوم کے افراد میں سے وہ لوگ ہیں، غیر معمولی ذہانت کے جو ہے افراد ہیں. لیکن یہ ذلت جو ہے وہ کسی طریقے سے بھی وہ اس کو کم کرنے کے اندر جو ہے یہ ذلت کی کیفیت ان کے اندر سے تبدیل نہیں ہو سکی، اور ان کی غیر معمولی ذہانتوں نے بھی جو ہے اس کو جو ہے وہ اس کے اندر کوئی جو ہے اس مدد نہیں کی ہے. یعنی ان کی یہ غیر معمولی ذہانت جو ذہانتیں جو تھی ان کے کام نہ آئیں، اور یہ جو ایجادات کرتے رہے ہیں وہ ان کے ظلم کا ان کے ذریعے جو ہے وہ ان کو بناتے رہے ہیں، اور ان کی منصوبہ بندی ہمیشہ جو ہے وہ سائشیں کرنے کے اندر اور جو ہے وہ جو کوورٹ جو چیزیں ہیں وہ کرنے کے اندر، خفیہ سائشیں جو ہے وہ کرنے کے اندر جو استعمال ہوتی رہی ہیں، اور وہ جو علم جو اور خاص طور پہ جس کا جو ٹیکنالوجی جس کی وہ جو وہ حامل رہے ہیں اور حامل ہیں، تو ان کے ذریعے سے جو ہے وہ برائیوں کو جو ہے وہ پھیلاتے رہے ہیں. اس وجہ سے ان کی اس کردار کی وجہ سے آپ حیران ہوں گے، اور یہ کوئی جو اچھمبے کی بات نہیں ہے، کہ دنیا کے جس ملک کے اندر بھی، جس خطے کے اندر بھی، جس معاشرے کے اندر بھی یہ لوگ رہے ہیں وہاں پہ مغضوب رہے ہیں، ان کا بہت انتہائی منفی جو ہے ان کے بارے میں ایک تصور پایا جاتا رہا ہے، اور ہر اس معاشرے میں جہاں پہ یہ رہے ہیں مسلمانوں کے معاشروں کے علاوہ، یہ اس معاشرے کا پھر جو ہے وہ مشق ستم بنے ہیں، اور ان کے اوپر جو ہے وہ لوگوں نے جو پھر ان کو جو ہے وہ ظلم کا نشانہ بنایا، اس وجہ سے ان کی حرکات، ان کی سازشوں اور ان کی رشتہ داریوں کی وجہ سے جو یہ کرتے رہے ہیں. اب ان کے مختصر سا اگر جائزہ لے ہم، تو حضرت یوشع بن نون جو حضرت موسیٰ علیہ السلام کے جو پہلے خلیفہ تھے جن کا ہم ذکر پڑھ رہے تھے سورہ البقرہ کے اندر، انہوں نے پھر جب فلسطین کو فتح کیا تو وہاں سے ان کا شروع ہونے والا جو دور ہے جو جو عروج کا، تو وہ عروج جو پہنچا ہے وہ سلیمان علیہ السلام اور داؤد علیہ السلام کے عہد میں جو ان کو حاصل ہوا ہے. مگر پھر اللہ سے کی ہوئے عہد و پیمان کی مسلسل خلاف ورزیوں پر اللہ تعالیٰ نے ان کو جو ہے وہ ذلت ان پہ مسلط کر دی، اور یہ جو ذلت جو ہے اس کا ایک صرف آپ کو گلمپس دکھانے کے لیے جو ہے وہ بتانے کے لیے کہ پہلے آشوریوں نے 721 قبل مسیح کے اندر جو ہے سلطنت اسرائیل کو بالکل تاراج کر دیا. ان کی شمالی اور جنوبی دو، آپ کو پتا ہے کہ یہودا اور اسرائیل کی دو سنت جو دو سلطنتیں تقسیم ہو گئی تھی حضرت جو ہے وہ داؤد علیہ السلام کے بعد، تو پھر ان میں سے شمالی سلطنت کو اشوریوں نے تباہ و برباد کر دیا. پھر 587 قبل مسیح کے اندر بخت نصر نے تو ان کی مکمل طور پر ان کو جو یروشلم کی جو اور ان کی مجموعی جو سلطنت تھی دونوں کو ان کو جو ہے بالکل تباہ و برباد کر دیا، اور اس نے یروشلم کے بارے میں تو کہا جاتا ہے کہ کسی مکان کی ایک اینٹ تک اس نے جو ہے وہ سلامت نہ چھوڑی، اور لاکھوں افراد کو قتل کیا اور 600,000 لوگوں کو جو ہے وہ غلام بنا کے لے گیا، اور ہیکل سلمانی کو جو ہے بیمار کر دیا، نہ صرف مسمار کر دیا بلکہ اس کی بنیادیں تک کھود ڈالی اس نے جو ہے ایسا جو ہے کہ پھر جو ہے ان کی 100 سالہ اسیری کا دور جو ہے ان کی ذلت اور رسوائی کا بڑا جو ہے شدید ترین دور ہے، یہ وہی جو ہے یہ بیبلونینز کی جو غلامی تھی جو ان کو لے گیا تھا. اور پھر اس بات کے اندر آپ کو پتا ہے کہ یہ جو فارس کا بادشاہ تھا کہ خسرو، اس کی جو ہے اس کی باعث اس نے ان کو جو ہے ریسٹوریشن اور ان کی بحالی کے لیے جو ہے ان کو اجازت دی اور مدد کی. تو اس دور کے اندر جو حضرت عزیر علیہ السلام نے جو ان کے لیے تجدیدی کام کیا، ان کی نشت ثانیہ ہوئی، اور پھر یہ ایک جو ہے عروج کی طرف جو ہے جانا شروع ہوئی ہے. اور ان کا تیسرا جو دور زوال ہے وہ پھر 63 قبل مسیح کے اندر جو رومی فاتح تھا پمپی، ये دی پمپی دی گریٹ کے نام سے جو مشہور ہے, اس کے ہاتھوں یروشلم کی فتح جو ہوئی, اور رومی جنرل ٹائٹس نے جو ہے وہ یروشلم کی پھر اینٹ سے اینٹ بجا دی, اور ہیکل سلمانی جنہوں نے دوبارہ تعمیر کر دیا اس کو پھر مسمار کر دیا. 1,33,000 یہودیوں کو صرف ایک دن کے اندر اس نے قتل کیا, اور 67,000 کو جو ہے غلام بنا کے لے گیا. تو میرے عزیز بھائیو یہ جو ان کی تاریخ ہے, لیکن اب جو ہے ان کے بارے میں یہ جو قرآن نے کہا اس کے بارے میں بہت سارے لوگوں کو غلط فہمی ہو جاتی ہے. مجھے پتا ہے کہ آپ کے ہاں آپ بھی اسے جو ہے وہ ذہن میں سوال ہوں گے کہ ٹھیک ہے یہ ماضی میں تو ہوا جو ان کے ساتھ ہوا, اور ذلت اور مسکنت, اور پھر ریسنٹلی آپ کو پتا ہے 20ویں صدی کے اندر بھی جو کچھ ان کے ساتھ ہوا یورپ کے اندر, وہ بھی کسی کی نگاہوں سے پوشیدہ نہیں ہے. وہ تو شاید ان تمام مظالم سے جو ہے وہ ان کو سرفراز کر گیا ہے جو ان کے ساتھ یورپ میں ہوا ہے. تو لیکن سوال بہت سارے لوگوں کے ذہن میں آج کل سوال آتا ہے کہ بھائی آج تو ان کا نمائندہ ملک ایک بہت طاقتور ملک ہے, محدود افرادی قوت کے باوجود اس نے مسلمانوں کا اور عربوں کا ایک بہت بڑا علاقہ فتح کر چکا ہے, اور یروشلم شہر کو بھی جو انہوں نے فتح کر جو ہے وہ قبضہ کر رکھا ہے. وسائل کی انتہائی کمی کے باوجود بڑا سائنسی طور پر ترقی یافتہ ملک ہے, دفاعی لحاظ سے بہت مضبوط ہے, اور یہ ساری صورتحال تو پھر قرآن کی بیان کردہ اس صورتحال یعنی ذلت و مسکنت والی صورتحال کے بالکل برعکس ہے. تو یہ کیا تضاد ہے پھر؟ یہ ظاہر ہے یہ ایک سوال آتا ہے, لیکن دراصل یہ جو 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 سوال ہے یہ مغالطے اور فرب نظر کے سوا کچھ نہیں ہے کہ قرآن کی بات ان کی تاریخ کے مجموعی تناظر میں بیان کی گئی ہے کہ یہ قوم جہاں بھی رہے گی ذلیل و خوار ہو کے رہے گی, سوائے دو صورتوں کے, یا تو پھر اللہ تعالیٰ کی طرف سے ان کو کہیں پہ کوئی مقام جو ہے وہ ان کی جو عہد کی وجہ سے اللہ تعالیٰ نے ان کو جو پہلے بھی عروج دیا تھا کوئی وہ وجہ تھی, یا پھر بعد میں کہیں پہ کوئی لوگوں کی وجہ سے لوگوں نے ان کو پناہ دی, ان کے ساتھ معاہدہ کیا, ان کو پناہ دے کے ان کو کچھ تھوڑی سی خوشحالی اور امن میسر ہوا. علامہ قرطبی نے یہاں پہ فرمایا کہ اللہ بحبل من اللہ وحبل من الناس کا میں جو ہے اس کلام کے اندر اختصار ہے, یعنی اختصار ہے تو اس میں کوئی ایک بات کوئی چھوڑ دی گئی ہے, معذوف کر دی گئی ہے. تو انہوں نے فرمایا کہ این یا اتسمو جو ہے یہ بات جو ہے یہاں پہ معذوف ہے, یعنی ذلت اور مسکنت تو ان کا مقدر بنا دی گئی ہے, جہاں بھی رہیں گے یہ ذلیل ہی سمجھے جائیں گے یہ جو ہے, اور اگر کہیں پہ کبھی انہیں وقتی اقتدار اور امن اور چین نصیب ہوا بھی ہے تو وہ پائیدار نہیں ہوگا, وہی عروج ایک وقت گزرنے کے بعد جو ہے وہی جو 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 ان کے لیے پھر ذلت کا باعث بنے گا, ان کے لیے مسکنت اور تباہی کا باعث بنے گا, اور یہ تاریخ کے تمام ادوار میں ان کے ساتھ جو ہے وہ ہوتا رہا ہے. اس طرح ان پر مسکنت کی پھٹوار ماری گئی ہے, یہ سب کچھ ہوتے ہوئے بھی عزت نفس سے یہ محروم رہیں گے, یہ بالکل آپ جو ہے وہ دیکھ سکتے ہیں, اس کو جو ہے آپ پہچان سکتے ہیں. ایک آزاد ملک ہونے کے باوجود, مضبوط معیشت رکھنے کے باوجود, ٹیکنالوجی میں بہت آگے ہونے کے باوجود دنیا کا ان لوگوں کے بارے میں کیا یہ سوچ رکھتے ہیں؟ آپ اندازہ کر دیجئے کہ دنیا کی قوموں میں ان کا کیا مقام ہے. دنیا میں اگر سب سے زیادہ کسی ملک کو اگر کسی ملک نے تسلیم نہیں کر رکھا ملکوں نے, تو وہ یہی ملک ہے جس نے سب سے زیادہ جو جن کو نہیں تسلیم کر, یعنی اقوام متحدہ کا رکن ہونے کے باوجود دنیا کا سب سے زیادہ ملکوں نے اس ملکوں کو تسلیم نہیں کر رکھا. پھر یہی وہ ملک ہے جس کو اقوام عالم نے یعنی اقوام متحدہ نے مجموعی طور پر ان کو ایک نسلی ریسس ملک اور مذہب قرار دے رکھا ہے. تو یہ کیا یہ ڈوبیس ڈسٹنکشن کیا کم ہے؟ پھر ان کے جو ان کے جو مظالم ہیں ان کے جو نیچے ان کے مقبوضہ علاقوں کے اندر رہنے والے لوگوں پر, اور ان کے ساتھ جو غیر انسانی سلوک ہے اس کو دنیا کے لوگ جو ہے وہ بدترین مظالم جو ہے دنیا کے اندر ہوئے ہیں, جو ہولوکاسٹ لوگ ان سے موازنہ کرتے ہیں, سائیڈ بائی سائیڈ موازنہ کر دیکھے جو ان کے جو ہولوکاسٹ میں جو لوگوں کے ساتھ ہوا ہے, سب سے زیادہ بڑے ظلم کرنے والے شخص نے جو مظلوموں کے ساتھ جو وہاں پہ اس وقت کیا تھا, اب دیکھو یہ وہی وہ سب کچھ وہی جو ہے نا یہاں پہ ان کے ساتھ کر رہے ہیں. تو یہ ان کی اب عزت کی جہاں تک بات ہے تو یہ قرآن کی 1,500 سالہ تاریخ جو پیشن گوئی یہ بالکل درست ہے کہ ذلت و مسکنات سے باہر ان کو کوئی زندگی میسر آئے گی تو وہ دوسروں کے بل بوتے پر ہوگی. یہ بالکل لفظ بلفظ پہلے بھی یہ درست تھا اور آج بھی جو ہے وہ درست ہے, اب تاریخ کے تناظر میں اس کو اٹھا کر دیکھ لیں. بے شک ان کو تاریخ کے اندر کہیں پہ اگر چین اور امن نصیب ہوا ہے تو مسلمان ادوار میں کچھ ان کو ہوا ہے جیسے اسپین وغیرہ میں, اور یا پھر جو آج کل آپ دیکھ لیں تو پھر وہ کسی اور کی مرہون منت ہے, وہ ایک بڑی طاقت کی مرہون منت ہے. آپ پچھلے 67 سال کی تاریخ جس سے آپ کو غلط فہمی یا لوگوں کو غلط فہمی ہوتی ہے وہ بھی دیکھ لیں تو یہ بات بالکل روز روشن کی طرح واضح ہے کہ اس سپر طاقت کی جو سیاسی، عسکری، اقتصادی اور سفارتی مدد اس کو حاصل نہ ہو تو پھر آپ دیکھیں گے ان کا کیا مقام ہوگا. کیا یہ ملک ایگزسٹ کر سکتا تھا ان کی یہ دوسروں کی پہلے، اس سے پہلے جو ہے وہ سوویت یونین اور برطانیہ، فرانس، تینوں ملکوں کی جو ہے معاونت، اور پھر بعد اس کے بعد کے اندر جو ہے وہ انکنڈیشنل جو ہے سپورٹ جو ہے ایک اور سپر پاور امریکہ کی، اس کے بغیر تو یہ کبھی بھی جو ہے وہ ایگزسٹ نہ کر سکتا تھا. تو اس لحاظ سے یہ قرآن کی پیشن گوئی جو ہے وہ بالکل ایکسیپشن کے ساتھ لفظ بلفظ جو ہے وہ صحیح ہے. اور ایک بات جو مسلمانوں کے لیے جو جاننے کی ہے کہ وہ یہ ہے کہ یہود پر ذلت اور مسکنت کے اسباب کیا تھے. انہوں نے اللہ کی آیت کا انکار کیا، اللہ کی کتاب کے حقوق ادا نہیں کیے، ان کی اس کی یعنی کتاب کی تنفیذ نہیں کی، اس کے احکام کی، اس کے نظام کو نہیں مانا، انبیاء علیہ السلام کو ناحق قتل کیا، دنیا طلبی اور حب دنیا میں وہ ڈوبے رہے، اور اللہ تعالیٰ کے دیے ہوئے فریضے کو امر بالمعروف ونہی عن المنکر کا جو فریضہ جس کا مسلسل ذکر چلتا آ رہا ہے اس کو وہ بھول گئے. اور جب کوئی اپنے مقصد وجود کو بھول جائے، چاہے کوئی قوم ہو، چاہے افراد ہوں، چاہے فرد ہو ایک، تو پھر اللہ تعالیٰ انہیں اپنا آپ بھلائے دیتا ہے اور اللہ تعالیٰ کے وہ غضب کا مستحق ہو جاتے ہیں. یہ وہ بات جو ہے وہ بتائی گئی ہے مسلمانوں کو. فرمایا لیسو سوا ان، لیسو یہ لیسا ہوتا ہے جیسے ہوتا ہے، تو چونکہ یہ مجموعی طور پر کولیکٹیولی ان کو خطاب کیا جائے لیسو، تو اس وجہ سے پلورل کا صیغہ ہے لیسو نے نہیں ہے، لیسا آپ کو پتا ہے نہیں ہے کہ معنوں میں آتا ہے، نہیں ہے وہ لوگ سوا ان برابر. یہ جو سوا جو ہے یہ حالت اور مقدار کی دونوں کی برابری کے لیے آتا ہے. من اہل الکتاب ہے، اہل کتاب میں سے امتن قائمتن، اب یہ جو ہے امت اور قائمہ جو ہے اس کی صفت بیان کی گئی ہے، ایک گروہ جو قائم ہے دین پر، ایک ایسا گروہ اہل کتاب میں سے، ایک ایسا گروہ جو قائم ہے اس دین کے اوپر. وہ کیا ہے؟ وہ ان دوسرے جن کا تذکرہ بھی پیچھے اہل کتاب سے گزرا ان کے ساتھ برابر نہیں ہے، کیونکہ یتلون آیات اللہ، یہ وہ لوگ ہیں جو یتلون تلاوت کرتے ہیں آیات اللہ، اللہ تعالیٰ کی آیات کی. آنا اللیل، آنا جو ہے اوقات کے معنوں، ساعتوں کے معنوں کے اندر، لیل یہ وہ جو ہے وہی دعا کے اندر بھی آتا ہے، اللہم ارزقنا آنا تلاوت آنا اللیل والنہار وآن نہار، تو یہ جو ہے دن اور رات کے اوقات میں اللہ تعالیٰ ہمیں توفیق عطا فرما کے ہم پہ اس کتاب کی تلاوت کریں. تو یہ وہی آنا ہے، رات کے اوقات میں آنا سات کے معنوں کے اندر آتا ہے. وہم یسجدون، اور وہ یسجدون سجدہ کرتے ہیں، مگر سارے اہل کتاب یکساں نہیں، ان میں سے کچھ ایسے بھی ہیں جو براہ راست پر قائم ہیں اور راتوں کو اللہ کی یاد پڑھتے ہیں اور اس کے آگے سجدہ ریز ہوتے ہیں. اب یہ اہل کتاب کے اندر بتایا گیا کہ یہ سارے ایک جیسے نہیں ہیں. دراصل یہ بہت بڑی اہم بات ہے کہ حق امانت کی ادائیگی کا جو سبق قرآن کے اندر لوگوں کو بتایا گیا ہے، اس کا اطلاق یہاں بھی قرآن نے خود بھی کیا ہے، اللہ تعالیٰ نے خود بھی یہاں پہ اس کا اطلاق فرمایا ہے کہ ابھی پچھلی آیات کے اندر اور سورہ بقرہ کے اندر، سورہ آل عمران کے اندر اہل کتاب کی بدترین اعمالیوں کا ذکر کیا گیا ہے اور ان پہ جو ہے وہ تنقید بھی کی گئی ہے. تو یہ غلط فہمی ہو سکتی تھی کہ شاید تمام اہل کتاب کے اوپر اہل کتاب ایک جیسے، لیکن اس سے پہلے بھی دونوں صورتوں کے اندر اہل کتاب کی اچھی باتوں کو تذکرہ کیا گیا ہے، ان کی امانتوں کا تذکرہ کیا گیا تھا. آپ کو یاد ہوگا ابھی ہم چند تھوڑا ہی جو ہے اسی صورت میں اس سے پہلے پڑھ آئے تھے کہ ان کو اگر ایک دینار کی بھی، ان کے اوپر بعض ایسے ہیں کہ وہ نہیں جو ہے وہ امانت پوری کرتے، اور کچھ ایسے ہیں کہ ان کے اندر ڈھیروں جو مال اور سونا اور جو ہے وہ دینار اگر ان کے پاس رکھ دی جائیں تو وہ پھر امانت کو جو پورا کرتے ہیں. تو یہ ان کے بارے میں فرمایا کہ جو لوگ ان سے بالکل مختلف ہیں، ان کی جو صفات بیان فرمائی گئی ہیں کہ جنہوں نے اللہ کے ساتھ عہد کو، عہد اور میثاق کو باندھا تو پھر انہوں نے اس کو پورا کیا، اس پہ چلے. اور پھر ان کی یہ بھی عادت بتائی گئی کہ یہ لوگ رات کو جو ہے جب دنیا سو رہی ہوتی ہے تو یہ اللہ کے حضور جو ہے اللہ کی کتاب کی تلاوت کرتے ہیں، اللہ کے حضور جو ہے یہ کھڑے ہوتے ہیں، سجدہ کرتے ہیں جو ہے، یہ رات کو اللہ تعالیٰ کے ساتھ جو ہے قیام کرتے ہیں. یہ بھی ان کے ساتھ جو بتائی بات بتائی گئی ہے. اور اسلام کی طرف سے اچھے لوگوں کا احترام، ان کی تعریف کرنا، یہ اگرچہ مسلمان نہ بھی ہوں تو یہ اسلام کے اندر جو ہے اسلام کے ایک اصول ہے، اور اس اصول کو جہاں پہ جو ہے یہ بیان کی گئی ہے. میں یؤمنون باللہ، وہ ایمان لاتے ہیں اللہ پر، والیوم الآخر اور آخرت پر، یامرون بالمعروف، اب ان کی ایک پھر سب سے اہم جو خصوصیت بتائی جا رہی ہے، وہ نیکی کی تلقین کرتے ہیں، وہ جنہوں نے منکر اور برائی سے منع کرتے ہیں، وہ جو سارے اون سرا سرا جو ہے یہ کیا ہے، بھاگ دوڑ کرتے ہیں، سب کا تحاس کرتے ہیں، جو سارے اون باہم، ظاہر ہے باہم کی جو ہے مشارکت ہے یہ، فی الخیرات بھلائیوں میں، وہ اولائکا اور یہی وہ لوگ ہیں، من الصالحین صالحین میں سے، نیکوکاروں میں سے، اللہ اور روز آخرت پر ایمان رکھتے ہیں، نیکی کا حکم دیتے ہیں، برائیوں سے روکتے ہیں اور یہ بھلائی کے کاموں میں سرگم رہتے ہیں، یہ سارے لوگ ہیں. یہ اللہ تعالیٰ ان کے بارے میں اہل کتاب کسی گروہ کے جو مزید خصائل بتائے ہیں کہ یہ وہ لوگ ہیں جو اپنے عہد پر قائم ہیں، شبہ دار ہیں، اللہ کے آگے جھکنے والے ہیں. اور مزید اب ان کے آگے یہاں پہ اس آیت میں بتایا کہ وہ آخرت پر ایمان رکھتے ہیں، اللہ پر ایمان رکھتے ہیں اور امر بالمعروف و نہی عن المنکر کے فریضے انجام دینے والے اور نیکی اور بھلائی کے کاموں میں سبقت کرنے والے ہیں. اگرچہ اس گروہ میں ان آیات کے نزول کے وقت جو ہے اب جو کچھ لوگوں نے اسلام قبول نہیں کیا تھا اور وہ ابھی تک اسلام نہیں لائے، لیکن وہ بالکل مومن صادق تھے اور بالآخر وہ جو ہے وہ اسلام لے آئے. اب ظاہر ہے یہ ریفر جو ہے یہ ریفرنس انہی لوگوں کے بارے میں ہے. ان لوگوں کو قرآن صالحین اور متقین میں شمار فرمایا ہے، جو لوگ نیکی بھی کریں گے اس کے اجر سے محروم نہیں رہیں گے، اور جو اسلام میں آ جانے کے بعد ان نیکیوں کا بھی پورا پورا اجر پائیں گے جو انہوں نے اسلام سے پہلے کی ہوں گی، کیونکہ یہ پہلے بھی ایمان اللہ پہ رکھتے تھے اور روز آخرت پر، اور پھر اسلام آ جانے کے بعد انہوں نے پھر اسلام کو قبول کر لیا، اور پھر اس طریقے سے یہ اس کے اجر کے بھی مستحق پائے جائیں گے. اور اس کا تذکرہ اسی صورت کے اندر پھر 199 آیات کے اندر جو کیا گیا ہے. اہم بات کیا ہے، پچھلی امتوں میں بھی اللہ تعالیٰ نے امر بالمعروف و نہی عن المنکر کا کام کا تذکرہ ایمان کے ساتھ فرمایا. دیکھو یہ اتنا اہم کام ہے امر بالمعروف و نہی عن المنکر کا کہ یہ ایمان باللہ والیوم الاخر کے ساتھ جو ہے بریکٹ کیا گیا ہے. آپ دیکھیں یؤمنون باللہ والیوم الاخر و یامرون بالمعروف و ینہون عن المنکر، اس کام کو، اور آپ دیکھیں کہ مسلسل اس یعنی آخری 10-15 آیات کے اندر جو مسلسل امر بالمعروف و نہی عن المنکر کا ریپیٹڈلی جو مقرر جو ہے اس کا تذکرہ اللہ چلا رہا ہے. وما یفعلوا، اور جو بھی وہ لوگ کام کریں گے، من خیر، کسی بھلائی میں سے، فلن یکفروہ تو کیا ہوگا، ان سے ہرگز ناقدری نہیں کی جائے گی. فلن، پس ہرگز نہیں، یکفروہ تو ناقدری نہیں کی جائے گی، ہو اس کی جو وہ کام کریں گے اس کی ناقدری نہیں کی جائے گی. واللہ علیم، اور اللہ تعالیٰ جاننے والا ہے، بالمتقین، تقوی اختیار کرنے والوں کو، جو بھی نیکی کریں گے اس کی نقدی نہ کی جائے گی، اللہ پرہیزگار لوگوں کو خوب جانتا ہے. عزیز بھائیو یہ آج کا سبق تھا، لیکن اس میں جیسے میں نے پہلے کہا ہے ایک کام بہت جو ہے وہ ہم ریپیٹڈلی بتایا گیا ہے، اور اس پہ انشاءاللہ تعالی ہم جو ہمارا اضافی مواد ہے اس کے اندر جو ہے وہ مزید اس پہ جو ہے وہ زمینہ ایک ہوگا کہ امر بالمعروف و نہی عن المنکر کے کام کی اہمیت کا، جو کام ہے اس کی اہمیت کی تکرار، یعنی کام کی بھی تکرار کی گئی اور ظاہر اس کی اہمیت کی بھی، اور مختلف اسالیب سے پچھلی 10 آیات میں اس فریضے کو 3 مرتبہ مختلف اسلوب کے اندر بیان کیا گیا ہے، یعنی امت مسلمہ کے حوالے سے بھی اور پچھلی امتوں کے فریضے کے حوالے سے بھی اس کام کو بیان. تو یہ کوئی ایسا کام ہے جو اللہ تعالیٰ نے مقرر ارشاد فرمایا، بار بار ریپیٹڈلی اس بات کو جو ہے، اور بہت ہی ایمان باللہ اور ایمان بالآخرت کے ساتھ اس کا جو تذکرہ فرمایا، یعنی ایمانیات کے بعد تو سب سے کرنے کا کام یہی جو نے بتایا گیا کرنے کا کام ہے. تو اتنا اہم کام کا تذکرہ مسلسل ریپیٹڈلی آ رہا ہے، تو اس پہ انشاءاللہ تعالی اس کی اہمیت کے حوالے سے اس پہ ایک زمینہ شائع میں ہوگا. آپ سے گزارش ہے کہ آپ جب یہ سلائڈز اپلوڈ ہوں گی 2-3 دنوں کے بعد تو آپ ضرور ان کا جو مطالعہ کریں. واخر دعوانا ان الحمدللہ رب العالمین، جزاکم اللہ خیر.